कार्यक्रम उज्यालो संसारको यो नयाँ श्रृंखलामा प्रविधिबाट सहकर्मी नवीन सुवेदी सँगै लक्ष्मी पौडेलको सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np बाट एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम उज्यालो संसार शिक्षा क्षेत्रसँग जोडिएको एउटा कार्यक्रम हो। शिक्षा क्षेत्रमा रहेको व्यतिथि उजागर गर्ने र सकारात्मक कुरालाई फैलाउने उद्देश्यले हामी कार्यक्रम उज्यालो संसारको प्रसारणमा जुटेका छौं। कार्यक्रममा आजका लागि हामीसँगै सहकार्य गरेको छ गैंडाकोटमा रहेको सरस्वती निकेतन आवासीय माविले। सरस्वती निकेतन आवासीय मावि र विजय एफएमको संयुक्त प्रयासमा कार्यक्रम उज्यालो संसारमा आज पनि हामी विद्यालयमा हुने शिक्षण प्रक्रिया र हिजोका दिनमा हुने गरेको शिक्षण शैक्षणिक गतिविधि र आज हुने परिवर्तित गतिविधिसँगै विद्यार्थी विद्यालय शिक्षक र अभिभावकले अपनाउनु पर्ने सम्यमता र जानकारी हुनुपर्ने विषयवस्तुका बारेमा कुराकानी गर्नेछौ। आजका लागि हामीसँग कुराकानीमा हुनुहुन्छ गोविन्द उपाध्याय, सरस्वती निकेतन आवासीय माविका सहायक प्रधानाध्यापक। आउनुहोस् कुराकानीका लागि उहाँलाई कार्यक्रममा स्वागत गरौं। गोविन्द सर, स्वागत छ यहाँलाई विजय एफएममा।
धन्यवाद।
आराम हुनुहुन्छ?
आराम।
विद्यालयकै कुराकानी गरौं, अहिले के हुँदैछ विद्यालयमा, कसरी शैक्षणिक गतिविधिहरू अगाडि बढाइएको छ?
धन्यवाद। अहिले हामी नयाँ शैक्षिक सत्रमा छौँ। हामीले स्कुलको हेर्ने हो भने पहिलो त्रैमासिक परीक्षाको नतिजा पनि निकालिसक्यौँ र कक्षा 11-12 भर्खरै सेसन सुरु गरेका छौँ र अहिले भने सरस्वती निकेतनको माहौल र बाहिरको बुझाइ र हाम्रो आन्तरिक प्रयास पठन पाठनले गर्दा अहिले हाम्रो विद्यार्थीको फ्लो अलिक बढेको पनि छ, जसमा हामी खुसी छौँ। हामीले गैंडाकोटमा जुन प्रयास गरेका छौँ त्यसमा केही अगाडि बढ्न सक्छौँ र अब हामी स्कुलको कुरो गर्दा हामी विद्यार्थीलाई कक्षा कोठामा मात्रै नराखेर हामीले विद्यार्थीको चौतर्फी विकासकोमा ध्यान पुर्याउनु पर्ने हुन्छ। जस्तो पढाइ सँगसँगै अतिरिक्त क्रियाकलाप र अहिलेको समयमा मल्टिमिडियाको प्रयोग, जसले गर्दा विश्वमा कहीँ केही भइराखेको छ, कसरी चलिरहेको छ, कसरी पठन पाठन हुन्छ, त्योदेखि लिएर सम्पूर्ण हामीले मल्टिमिडियामा मार्फत पनि गर्ने कोसिस गरेका छौँ। हामीले समय मिलाएर, सबैको त सम्भव हुँदैन, समय मिलाएर हामीले प्रोजेक्टर बाट पनि विद्यार्थीलाई अगाडि लाँदैछौँ।
जस्तो तपाईँले त्रैमासिक, पहिलो त्रैमासिक परीक्षाको नतिजा पनि निकालिसक्यौं भन्नुभयो, कस्तो रह्यो पहिलो त्रैमासिक परीक्षामा विद्यार्थीहरूको नतिजा? अपेक्षाकृत रूपमा विद्यालयले जस्तो सोचेको थियो त्यस्तै आयो कि आएन?
धन्यवाद यसको लागि। पहिलो त्रैमासिकको नतिजा एकदमै राम्रो त भन्न मिल्दैन, किनभने सन्तोषजनक छ। हाम्रो सेसन सुरुमा विद्यार्थीहरू एउटा कक्षाबाट जान्छन्, अर्को कक्षामा कोर्सहरू अलिक गाह्रो हुन्छ, तिनीहरूलाई एकैचोटि कभर गर्न गाह्रो हुन्छ, बिस्तारै त्यसलाई पिकअप लिँदै लाने हो, जाने हो। र अहिले केही विद्यार्थीहरू एकदमै राम्रा छन् र अगाडि बढेका छ, केही अलिकति कमजोर देखिएको छ र त्यसको लागि हामीले अब छुट्टै किसिमले तिनीहरूलाई अगाडि लगाएर तिनीहरूको पठन पाठन राम्रो बनाउनेतिर कोसिस गर्दैछ।
भनेको यो पहिलो चरण, जस्तो भर्खरै सेसन चेन्ज भएको, कक्षा परिवर्तन भएको, नयाँ कक्षामा प्रवेश गरेको हुनाले पनि त्यस्तो चाहिँ प्रभाव देखियो। जस्तो अब अहिले हामी आजको सन्दर्भमा हिजोका दिनमा हुने शिक्षण सिकाइ विधि र अहिलेको शिक्षण सिकाइ विधि, यसले चाहिँ विद्यार्थी अभिभावकले बुझ्नुपर्ने कुरा यो अहिलेको परिप्रेक्ष्यमा चाहिँ भन्ने विषयमा कुराकानी गर्दैछौँ। जस्तो तपाईँ पुरानो शिक्षक पनि हुनुहुन्छ, तपाईँ आफूले सुरुवातमा पढाउँदाखेरि र अहिले पढाउँदाको फरक के पाउनु भएको छ?
धन्यवाद। पहिला हुन त म गत 25 वर्षदेखि अध्यापन गराइरहेको छु चितवन र नवलपरासीमा गरेर, यहाँ गैंडाकोटमा नि अहिले 15 वर्ष हो मैले अध्यापन गराइरहेको। पहिला के हुन्थ्यो भने हामी मात्र किताबमा बढी जोड दिन्थ्यौँ, किताबले कति भन्यो, पुस्तकले कति भन्यो, कति चाहेको छ त्यति मात्रै तिर ध्यान दिन्थ्यौँ। र पहिलाको वातावरण अलिकति फरक थियो, विद्यार्थीहरू अलिकति खोज्ने आफै अध्ययन गर्ने खाले हुन्थे, त्यसले गर्दा पनि अलिकति सजिलो हुन्थ्यो। र बाहिरी कुरा र अहिलेको यो मोडर्न टेक्नोलोजीहरूको त्यति डेभलप भइसकेको थिएन, त्यसले गर्दा त्यसैमा सीमित रहन पनि हामी बाध्य हुन्थ्यौँ। र अहिलेको समय भन्दाखेरि अहिले मोडर्न टेक्नोलोजीले एकदमै अगाडि पुर्याइसकेका छ, हामी एउटा पुस्तकमा कोर्समा मात्रै डिपेन्ड भएर पनि हुँदैन, हामीले विद्यार्थीलाई त्यहाँ पुस्तकको त एउटा गाइडलाइन मात्रै हो, हामीले विद्यार्थीलाई पठन पाठनदेखि लिएर बानी बेहोरादेखि रहन सहन सबै सिकाउनु पर्ने हुन्छ। उनीहरूलाई हामीले कुनै पनि चिज पढाउँछौँ भने त्यसको कन्सेप्ट दिनुपर्ने हुन्छ, त्यसले खोजेको त्यसलाई चाहिँ नलेज किताबी ज्ञान मात्रै नभएर उसलाई बाहिरी रूपबाट ल्याएर कसरी हुन्छ, मल्टिमिडिया ल्याएर प्रोजेक्टरबाट कुनै भिडियो देखाएर हुन्छ, कुनै मोटिभेसनल क्लासहरू लिएर हुन्छ, कुनै अब मेडिटेसन मार्फत गरेर कन्सन्ट्रेसन गराउन सकिन्छ, कसरी हुन्छ, त्यसरी हामीहरूले विद्यार्थीलाई लानुपर्ने हुन्छ।
एउटा कुरा भन्नुभयो नि तपाईँले, हिजोका दिनमा चाहिँ विद्यार्थीले कोर्सको कुरा आफै खोजेर पनि पढ्थे, किताबभित्रैको भएको भएर भेट्दै पनि पढ्थे पनि सजिलो हुन्थ्यो। हिजो आजका विद्यार्थी किताबमा सीमित रहनेवाला छैन, वातावरण पनि त्यो अनुसारको छैन, भनेपछि चुनौती थपिएको हो
एकदम।
अब त्यसो भए कसरी चाहिँ विद्यालय विद्यार्थीको सोच अनुसार, विद्यार्थीको चाहना अनुसार अभिभावकले पनि बुझ्न आवश्यक छ, कस्ता कस्ता कुराहरू?
अब सबभन्दा पहिला त अभिभावकले के बुझ्न पर्यो भने, हामीले विद्यालयमा विद्यार्थी पठाउँदैमा पठन पाठन हुन्छ भनेर बुझ्न भएन,
किताबको पढाइ मात्रै हो भन्ने बुझ्नु
भएन। अरू अभिभावकले जिम्मेवारी लिनु पर्यो कि मेरो बच्चाले कस्तो गरेका छ, मैले कस्तो वातावरण दिएको छु घर। यो पठन पाठन भनेको घरको र समाजको वातावरणले पनि फरक पार्ने हो। यदि घरको एकदम शान्त वातावरण छ, राम्रो छ, उसको त्यो जुन वातावरणमा ऊ पढ्नु पर्ने हो, अध्ययन गर्ने त्यो राम्रो छ भने त बच्चा आफै पनि अगाडि आउँछ। यदि घरमा पढ्ने वातावरणै छैन, उसले आफूले घर किताब खोल्न सक्दैन, ऊ बस्ने एउटा छुट्टै कोठा छैन, टेबल छैन, अभिभावकले अलिकति ध्यान पुर्याउनु भएन भने त्यो बच्चो डाइभर्ट हुन सक्छ कि अर्कोतिर। अभिभावक अहिलेको समयमा के छ भने, अहिले त केही अभिभावक जागरूक भइसक्नु भएको छ भने एकदम कम मात्रामा हुनुहुन्छ। अभिभावक के सोच्नुहुन्छ भने, स्कुल पठाइदिएपछि सबै बोर्डिङ स्कुलहरूले गर्ने, या स्कुल बोर्डिङ होस् या सरकारी स्कुल होस् गभर्मेन्ट स्कुल होस्, उहाँहरूले गर्ने भन्ने सोचाइ छ। अहिले पनि मोर देन 50% अभिभावकको छ, मैले सबै भन्दिनँ, तर हामीले मलाई त के लाग्छ भने, समाज घर समाज र वातावरण यसले चाहिँ एकदमै प्रभाव पार्छ। जस्तो यदि ऊ उसको साथी सङ्गत, वातावरण भन्दा बित्तिकै सङ्गत आउँछ,
सङ्गत आउँछ,
सङ्गत यदि राम्रो छ भने, एउटा एकदमै कमजोर विद्यार्थी पनि उसको सङ्गत अलिक राम्रो विद्यार्थीसँग छ भने उसले पनि त्यही अनुसार जान सक्छ, जान्छ पनि। यदि उसको सङ्गत राम्रो छैन, यताउता डुल्ने, अब खै सबै अहिलेको भनेको बानी भने खानाले पनि धेरै असर गर्छ, अहिले खानाले बानीले गर्दा विद्यार्थी धेरै बिग्रिराखेका छन्। यसमा अभिभावक सजग हुनु पर्यो, र अभिभावकले के गर्नु पर्यो भने, स्कुलमा आएर स्कुलसँग शिक्षक, हामी प्रशासनहरू शिक्षकसँग सम्पर्कमा रहिरहनु पर्यो, उहाँहरूले स्कुलमा पठाउँदैमा फी बुझाउँदैमा उहाँहरूको जिम्मेवारी पुरा हुँदैन, उहाँहरू सम्पर्कमा रहिरहनु भयो भने हामीले जस्तै कमजोर विद्यार्थी जस्तै बिग्रेकालाई पनि हामी सुधार्न सक्छौँ।
भनेको जस्तो हिजोका दिनमा चाहिँ किताबको कुरामा बढी केन्द्रित भएको हुनाले विद्यालयले जे पढायो त्यो कुरामा अभिभावकहरू भर पर्न
सक्नुहुन्थ्यो।
अहिले त विद्यालयमा घरायसी व्यवहार पनि सिकाइन्छ, विद्यालयमा बाहिर के हुन्छ, बाहिर अन्य गतिविधिहरू के कस्ता हुन्छन्, अन्य कार्यक्रमहरू के कस्ता हुन्छन्, सामाजिक रूपमा कस्ता कस्ता जिम्मेवारी वहन गर्नुपर्छ भन्ने कुरा पनि किताबभन्दा बाहिर निस्केर पनि पढाइन्छ। त्यही भएर त्यो अभिभावकले चाहिँ बुझ्नु पर्यो। अनि जस्तो अब हिजो बिहान के छ भन्दा, अभिभावकले हिजोको दिन भोगेका छन्, आजको देखेका मात्र छन् होइन, त्यो भएर चाहिँ अलिकति उहाँहरूलाई पनि चुनौती होला।
अब
शिक्षक र अभिभावकको सम्बन्ध चाहिँ कस्तो भयो भने एउटा विद्यार्थीलाई चाहिँ सक्षम र सफल बनाउन सकिन्छ, र यस्तै गरी शिक्षामा पनि अब्बल बनाउन सकिन्छ।
अब अभिभावक र शिक्षकको भनेको एकदम नजिकको सम्बन्ध हुनुपर्छ. विद्यार्थीलाई पढाउनको लागि, उसलाई राम्रो बनाउनको लागि उसले कस्तो छ, उसको चरित्र, उसको व्यवहार कस्तो छ, उसले घरमा गर्ने व्यवहार, बुवा आमासँग गर्ने व्यवहार, आफ्नो भाइ बहिनीसँग गर्ने व्यवहार, छिमेकीसँग, स्कुलमा. हामीले विद्यार्थीलाई सुधार्न, यदि उसको विद्यार्थीको आन्तरिक घरको वातावरणदेखि लिएर समाजमा बाहिर के गरिरहेछ त्यो थाहा पायौँ भने हामीले उसलाई सम्झाएर, अहिलेको समयमा गाली गरेर पिटेर कोही पनि राम्रो बन्नेवाला छैन, हामीले कसरी काउन्सिलिङ गर्ने हो, उसलाई सम्झाएर उसको दिमागमा यो मैले गलत गरिरहेछु, यो सही गर्नुपर्छ, मेरो भविष्य यो हो, मैले भविष्यमा केही बन्नुपर्छ भनेर जबसम्म हामीले विद्यार्थीको दिमागमा राख्न सक्दैनौँ त्यति बेलासम्म केही सुधार हुने छैन. यसको लागि चाहिँ अभिभावक शिक्षक एकदमै नजिक हुनुपर्छ.
कतिपय अभिभावकले आफ्नो बच्चाको शिक्षक को हो अथवा कुन कुन शिक्षकले पढाउनुहुन्छ भन्ने पनि चिन्नुहुन्न.
हजुर, चिन्नु, उहाँहरू विद्यालयमा कम जानुहुन्छ. अब विद्यालयमा अभिभावक आउनुभयो भने हामी म के गर्छु भने उहाँहरूलाई रोकेर मैले प्रत्येक, उहाँहरू चाहनुहुन्छ भने प्रत्येक शिक्षकलाई मैले भेट गराउँछु. उहाँले यदि होइन भने उहाँहरूको समस्या लिएर मैले आफूले डायरीमा टिपेर त्यहाँ पछि शिक्षक बोलाएर यो यस्तो भएको छ यसलाई यसरी लानुहोस् है भनेर उहाँले के गर्नुभएको छ त्यो बुझ्छु, त्यहाँबाट मैले सुझाव दिन्छु यसरी लानुहोस् भनेर. अब त्यो शिक्षकलाई चिन्नलाई त अभिभावक स्कुलमा आउनु पर्यो. म त अभिभावकजीहरूलाई के अनुरोध गर्छु भने तपाईँहरू विद्यालयमा शुल्क बुझाउनु मात्रै आउने होइन, तपाईँ कम्तीमा महिनामा एक दुई पटक आउनुहोस्, यदि आउनै सक्नु भएन भने पनि कम्तीमा फोन गर्नुहोस्, हामी फोन रिसिभ गर्छौँ, हामी आउँछौँ, के गर्नुपर्छ हामी गर्छौँ. हाम्रो उद्देश्य के हो भने यो समाजमा बसेर राम्रो शिक्षा दिएर हाम्रा भाइ बहिनीहरू भविष्य राम्रो बनाउन, हाम्रो गाउँको भविष्य बन्छ, हाम्रो समाज, हाम्रो देशको भविष्य बन्ने हो.
अब यो भनेको शिक्षक पनि अभिभावकसँग जोडिन पर्यो, ऊ पनि कहिले काहीँ विद्यार्थीको घर गाउँ चिन्ने जाने पनि दोहोरै हुनु पर्दो रहेछ तपाईँको कुरा अनुसार.
हजुर हजुर.
अब हिजो आज अब अभिभावकहरूलाई एउटा चिन्ता, एउटा चासो बढी के छ भन्दा विद्यार्थी बढी इङ्गेज प्रविधितर्फ हुन थाल्यो.
हजुर.
स्कुलमा नेट हुन्छ, नेटमै रहेर कि पढ्न सिकाइन्छ, धेरै कुराहरू खोजी गरेर सिकाइन्छ, पढाइन्छ, मल्टिमिडिया भन्नुभयो तपाईँले, त्यो मल्टिमिडियाको प्रयोगले विद्यार्थीलाई सिकाइन्छ, अनि त्यसपछि गएर प्रोजेक्टको माध्यमबाट पढाउने, विद्यार्थीलाई निगरानीमा राखेर सिसिटिभी क्यामेराभित्र, कम्तीमा हिजोका दिनमा खुल्ला कक्षा कोठाबाट बाहिर निस्कने जाने आउने समस्या पनि हुन्थ्यो भने अहिले विद्यार्थी हरेक समय शिक्षकको निगरानीमा छ भन्ने चाहिँ भान हुने गरी. यस्तो गर्दाखेरि अभिभावकको एउटा गुनासो के छ भन्दाखेरि स्कुलमा पनि नेट चलाउने बानी भएर होला, घर आएर पनि नेटै चलाउँछ, मोबाइलै चलाउँछ, टिभी नै खोल्छ भन्ने पनि गुनासो चाहिँ बढ्दो छ.
हो, तपाईँले राम्रो प्रश्न उठाउनु भयो. यसमा अहिलेको समयमा हेर्दाखेरि विद्यार्थीहरू नेटमा बढी व्यस्त भएको देखिन्छ, तर विद्यार्थीले अभिभावकले के ध्यान दिनु पर्यो भने उनीहरूले नेटमा के चलाइरहेका छन् त. हामीले अहिलेको समय भनेको प्रविधिको समय हो छ, स्कुलमा जाउँ हामी किताबमा मात्रै भर परेर हुँदैन, हामीले मैले अघि पनि भनिसकेँ हामी मल्टिपिडियाको प्रोजेक्टको प्रोजेक्टरको प्रयोगले हामीले गर्छौँ. कतिपय कुराहरू के हुन्छ भने तल्लो क्लासको विद्यार्थीहरूलाई त गाह्रो हुन्छ, माथिल्लो आठ नौ दसतिर गइसकेपछि त्यो किताबमा दिएको, मैले अघि पनि भने किताब गाइडलाइन हो एउटा, किताबमा दिएको कुरा प्रशस्त हुँदैन, त्यसलाई खोज्ने कहाँ त. अब अहिलेको समयमा हामी किताब खोज्दै हिँड्ने समय त छैन, किनभने हामीलाई त सजिलो के छ भने हामीले इन्टरनेटबाट हामी हरेक कुरा पाउन सक्छौँ. त्यसको लागि पनि हामीले विद्यार्थीलाई तिमीहरू खोजेर पढ भन्ने गर्छौँ. अहिले हामी हेरौँ म्याथको हेरौँ, साइन्स हेरौँ, अहिले सामाजिक कति जटिल विषय भएको छ, हरेक कुरा हामीले सर्च गर्नुपर्छ, कहिले के चेन्ज भएर आउँछ त्यो थाहा हुँदैन. यदि हामीले नेटबाट सहयोग लिएनौँ भने त हामीले केही गर्न सक्दैनौँ, हामी पछि पढ्छौँ. विद्यार्थीले घरमा पनि, हिजो मैले मात्र हाम्रो कक्षा दसको अभिभावक भेलामा मैले के भनेको थिएँ भने हजुरहरूले अरू बेला विद्यार्थीलाई नेट चलाउन नदिनुहोस्, यदि पढाइ सम्बन्धी उसले भन्यो भने नेट चलाउन दिनु, तर तपाईँहरूले ख्याल गर्नुहोस् है त्यसमा फेसबुकमा झुलेर बसिया छ कि विद्यार्थी गेम खेलेर बसिया छ कि, त्यो चाहिँ अभिभावकले केयर गरिदिनु पर्यो.
नेटमा बस्यो नेट चलायो भन्ने समस्या भन्दा पनि त्यहाँ के गरिरहेछ भन्ने
के गरिरहेछ त्यो प्रमुख कुरा भयो
मैले केही समय अगाडि एकजना सात कक्षाको बच्चासँग भाइसँग भेट हुँदाखेरि पनि मैले केही कुरा गुनासोहरू राखेको थिएँ अनि त्यसपछि कन्ट्याक्ट कसरी गर्ने त भनेर भन्दा बच्चाले मलाई के आन्सर दियो भन्दा म्याम तपाईँ मलाई फलानु फलानु एकाउन्टमा फेसबुकमा त्यो क्वेसनहरू राखिदिन सक्नुहुन्छ म घर गएर हेर्छु त्यो बच्चासँग मोबाइल थिएन तर उसले मलाई के भन्यो घरमा गएर म फेसबुकमा हेर्छु तपाईँले मलाई चाहिँ त्यहाँ इन्क्लुड गरिदिनु होला भनेर भन्यो भनेको हिजो आजका बच्चाहरू स्टुडेन्टहरू चाहिँ सीमित किताबी ज्ञानमा अथवा बाबुआमाले भनेकै कुरा टिचरहरूले भनेर एउटा सीमित घेराभित्र बस्न चाहिँ चाहँदैन यो कुरा चाहिँ बुझ्नुपर्ने भयो अब सरस्वती निकेतनमा यो अलिकति हामीले यो कुरा गरिरहँदाखेरि अभिभावक र शिक्षकको सम्बन्धका कुरा गर्यौं विद्यालय र विद्यालय बाहिरको वातावरणको कुरा गर्यौं कसरी चाहिँ त्यहाँ तारतम्य मिलाउनुहुन्छ विद्यार्थीका अभिभावक र चाहिँ शिक्षकसँगको फेस टु फेस हुने एउटा अवसर होइन परिचित हुने अवसर
धन्यवाद यो प्रश्नलाई राम्रो प्रश्न उठाउनु भयो हामीले अहिले के गरेका छौँ भने हामीले कम्तीमा महिना दुई महिनामा एक महिनामै सम्भव नभएपछि हुँदैन हामीले अभिभावक भेला गरे पहिला के गर्थ्यौँ भने हामीले एउटा लेभलको अभिभावक भेला सब नर्सरीदेखि कक्षा एक दुईसम्म त्यहाँबाट पाँचसम्म त्यसरी गर्थ्यौँ भने अहिले हामीले के गरे सुरु गरेका छौँ भने कक्षागत रूपमा अभिभावक भेला बोलाउने त्यसमा शिक्षक पनि राख्ने पहिला हामीले अभिभावक र शिक्षकको बीचमा छलफल गर्ने जस्तै हिजोको कुरो गरेँ मैले कक्षा दसको हामीले अभिभावक बोलाउँ अभिभावकबाट गुनासो सुन्यौं के छ त अब हामीले के गर्नुपर्ने छ के भेट्नु भएको छ तपाईँ भन्नुहोस् त्यहाँबाट अब हामीले के गर्ने गरौँ एउटा त्यो गरेपछि एउटा वातावरण बस्छ त्यस्तै गरेर हामीले प्रत्येक क्लासको कक्षागत रूपमा अब हिजो गरौँ हामीले सोमबार फेरि कक्षा नौको गर्दैछौँ बिचमा दुई दिन बिदा भयो त्यसरी एक दिन गरेर हामीले कक्षा वा एकसम्म ल्याउँछौँ त प्री प्राइमेरीको चाहिँ एउटै चिज हुने भएको भएर नर्सरी एलकेजी केजीको चाहिँ एकै दिन गर्नु मिल्छ
अभिभावकहरूले चाहिँ कस्ता गुनासा सुनाउँदा रहेछन् हिजै कक्षा दसको अनुभव सुनाउ न अभिभावकहरूले के गुनासो
अहिलेको समयमा अभिभावकको गुनासो के छ भने मेरो बच्चा घरमा गएर पढ्दैन सबैभन्दा ठुलो कुरो हो अब यसमा मलाई के लाग्छ भने हामी शिक्षक र अभिभावकले विद्यार्थीमा मेरो लागि मै पढ्न मैले पढ्ने हो र मेरो लागि हो भन्ने हामीले कन्सेप्ट राख्न सकेका छैनौँ अझै पनि जसरी हुन्छ विद्यार्थी ले टाढ्न खोज्छ
दबावमा पढ्ने भयो तर आफैले जानेर पढ्ने भयो
होइन अब छ अहिले हाम्रो कक्षा दसमा 39 जना विद्यार्थी छ 39 जना विद्यार्थीमा लगभग 12-15 जना विद्यार्थीलाई हामीले पढ पनि भन्नु पर्दैन भनेपछि अरू विद्यार्थी के छन् भने उनीहरू पढ्नै चाहँदैन त्यसको लागि के छ भने विद्यार्थी तोबाट भाग्न चाहन्छ
कि त्यसो भए यो समस्या कसरी समाधान गर्ने
त्यसको लागि त अब हामीले के गरेका छौँ भने अब हामी कक्षा दसको हामी आइतबारबाट बिहानदेखि 6 to 6 बिहानदेखि हामी स्कुलमा क्लास चलाउँछौँ अब अहिले हामीले के भनेका छौँ भने घरमा समय कम पनि हुने भयो घरको काम भन्दा पनि बढी विद्यालयमै फोकस गरौँ जो विद्यालयमा जति समय बस्छन् त्यति समय तु विषयहरू विद्यालयमै बढी फोकस गरौँ तु बाहेकको चाहिँ घरमा दिउँ घरमा विद्यार्थीलाई काम मात्रै होमवर्क मात्रै धेरै दिएर पनि नहुँदो रहेछ अहिलेको समयमा उनीहरू अलिकति हामीले होमवर्क त दिनै पर्यो
बाँध्न खोज्दा विद्यार्थी स्वतन्त्र हुन खोजिरहेछ तारतम्य नमिल्दो रहेछ
नमिल्दो रहे मिलेको छैन त्यसमा विद्यार्थीले अलिक बढी देख्दा बित्तिकै उसलाई अब अलिक जान्ने विद्यार्थी उ जागरूक हुन्छ उसले आफैले गर्छ कमजोर विद्यार्थी के हुन्छन् भने यो गाह्रो छ भनेर उसले कोसिसै गर्दा धेरै देख्दा बित्तिकै हात्तिन्छ कि त्यसको लागि हामी के गर्ने भने हामीले के भन्छौँ विद्यार्थीको लेभल अनुसार जाउँ अहिले राम्रा विद्यार्थीलाई फर्स्ट र्याङ्कका विद्यार्थीलाई त्यही अनुसार काम दिउँ उनीहरूलाई लोड पुग्ने अरे मिडियमलाई त्यही दिउँ कमजोरलाई त्यही अनुसार लैजाउँ एकैचोटि भार दिएर विद्यार्थी चाहिँ तँभन्दा पछाडि भाग्ने भगाउने या भाग्ने कामतिर नलैजाउँ भन्न खोजेको
अब अन्तिमतिर पनि छौँ एउटा प्रश्न गर्न चाहन्छु जस्तो अगाडि तपाईँले भन्नुभयो नि यो नपढ्ने समस्या चाहिँ अभिभावकको गुनासो रह्यो त्यसलाई समाधान गर्न तपाईँ विद्यालयले चाहिँ 6 to 6 भनेको धेरै समय विद्यालयमा इङ्गेज गराउने प्रयास गरिरहेछ तर पढ्ने बानीको विकास यसरी होला विद्यार्थीमा त्यो उसलाई बाँध्ने मात्र काम हुने हो कि
यसो हुन्छ
अन्य समयमा पनि पढ्न मन लाग्ने बानी विकास होला कि नहोला
यसको लागि के हुन्छ भने विद्यार्थीलाई हामीले अहिलेको आफ्नो भविष्यको लागि म पढ्नै पर्छ भन्ने एउटा कन्सेप्ट चाहिँ हामीले डेभलप गराउनै पर्छ कि जब विद्यार्थीले मेरो लागि हो म भविष्यमा केही बन्ने हो मैले केही गरेर देखाउने भन्ने उसको दिमागमा बस्यो भने उसले अध्ययन सुरु गर्छ र कोही पनि विद्यार्थी आफैमा नजान्ने हुँदैन कि कसैले छिटो गर्न सक्छ भने कोही विद्यार्थी केही विद्यार्थी अलिकति ढिलो गर्छन् त्यो अलिकति जान्ने र नजान्ने हुन सक्छन् तर जान्दै नजान्ने गर्दै नगर्न गर्नै नसक्ने खाले हुँदैन यदि लगनशील भएर हामीले गाइड गर्नु पर्यो कि हामी शिक्षकले गर्नु पर्यो घरमा अभिभावकले सहयोग गर्नु अभिभावकले हामीले चाहिँ पढ मात्रै भनेर गाली गर्ने अभिभावकले पनि पढ मात्रै भनेर गाली गरेर त भएन बच्चाले के पढ्दैछ त्यो पढ्न भनेको चिज उसले गर्न सक्ने उसको क्यापासिटीमा छ कि छैन त्यो हेरेर उसको समाधानतिर हामी शिक्षक र अभिभावक जानुपर्छ
एकदमै अन्त्यमा छौँ के भन्न चाहनुहुन्छ यो समयमा यतिखेर थुप्रै विद्यार्थी अभिभावक शिक्षक होइन अब शिक्षा क्षेत्रसँग जोडिनु भएका व्यक्तिहरूले पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ
म के भन्न चाहन्छु भने हामीले विद्यार्थीहरूलाई हाम्रो काम हामी शिक्षकहरू हामी विद्यालय सञ्चालन गर्छौँ सञ्चालकहरू भनेको हामीले एउटा भविष्यको कर्णधार बनाउने हो कि विद्यार्थी भनेको देशको भविष्य हो यिनीहरूलाई हामी राम्रो शिक्षा दिउँ राम्रो वातावरण बनाऊ स्कुलमा स्कुलमा पठाउँदैमा हुँदैन स्कुल सञ्चालकले शिक्षकलाई कक्षामा पठाएर विद्यार्थीलाई राख्दैमा हुँदैन उसले स्कुल सञ्चालकले प्रशासनले एउटा वातावरण बनाइदिनुपर्छ अहिलेको चाइल्ड फ्रेन्डली इन्भाइरोमेन्ट जुन भनिन्छ यदि राम्रो वातावरण बनाइदियो भने हामी पठन पाठन गराउन सक्छौँ अरू स्कुल सञ्चालकहरूले यसलाई एउटा अरूसँग प्रतिस्पर्धाको रूपमा नलिएर म त के चाहन्छु भने गैँडाकोटमा हाम्रो यहाँ स्वच्छ प्रतिस्पर्धा छैन अस्वस्थ प्रतिस्पर्धा छ यो अस्वस्थ प्रतिस्पर्धा हटाएर हामी स्वस्थ प्रतिस्पर्धा गरौँ हामीले राम्रो क्वालिटी दिउँ विद्यार्थी राम्रो निकालौँ हामीले क्वालिटी दियौँ भने त हामी आफूले विज्ञापन गर्दै कहीँ जानै पर्दैन अहिलेको हेर्नुहोस् अहिले हामीहरूले कक्षा 11-12 सरस्वती निकेतनको फ्लो हामीले विज्ञापन गरेर होइन हाम्रो रिजल्टले देखाएको छ अहिले हाम्रो म्यानेजमेन्टमा र साइन्समा गरेर कक्षा 11 मात्रै 200 बढी विद्यार्थी छन् त्यो केले गरे त हाम्रो स्कुलको रिजल्टले त आएको हो नि स्कुलको रिजल्ट हामी चाहिँ त्यो चाहन्छौँ र म के भन्छु म सधैँ भन्ने गर्छु कि हामी स्वस्थ प्रतिस्पर्धा गरौँ अस्वस्थ प्रतिस्पर्धामा नजाउँ भन्नुहोस्
विद्यार्थीको भविष्य हेरौँ आफ्नो प्रतिस्पर्धालाई अथवा अर्कालाई जित्ने भन्ने होडबाजीमा नलगाउँ धेरै धेरै धन्यवाद यो समय र कुराकानीका लागि
धन्यवाद
धेरै धेरै धन्यवाद सरस्वती निकेतन आवासीय माविका सहायक प्रधान अध्यापक गोविन्द उपाध्यायसँग कुराकानी गर्दै थियौं यो कुराकानीसँगै कार्यक्रम उज्यालो संसारको समय सकिएको छ विद्यालय परिवारलाई धन्यवाद र सहायक प्रधान अध्यापक गोविन्द सरलाई पनि धन्यवाद भन्दै प्रविधिबाट सहकर्मी नवीन सुवेदी र आवाजबाट लक्ष्मी पौडेल कार्यक्रम उज्यालो संसारबाट बिदा हुन्छौ नमस्कार.